इस मेमोरियल सर्विस को एक आम सर्विस ना समझें, बल्कि अपनी जिंदगियों के लिए एक दावतनामा समझें, अपनी जिंदगियों की तब्दीली के लिए, अपनी जिंदगियों और आने वाली जिंदगी में दाखिला के लिए एक दावतनामा समझिए। जब भी फ्यूनरल होती हैं, मर्गे होती हैं, सरमन सुनाए जाते हैं, मेमोरियल सर्विसेज की जाती हैं, कोई 40वां कर रहा है, कोई 30रा कर रहा है, मगर ये तमाम तर काम हम मरने वाले के लिए नहीं कर रहे, जो जिंदा है उनके लिए करते हैं। अगरचे मरने वाले की याद मनाई जाती है, मगर दर हकीकत जो जिंदा हैं उनके लिए पैगाम छोड़ा जाता है। आमीन। तो मैं शुक्रगुजार हूँ इस बात के लिए कि जावेद भाई के भाई जो हैं, क्योंकि हमें हर हाल में शुक्र करना चाहिए, क्योंकि खुदा की यही मर्ज़ी है, क्योंकि किताब मुकद्दस में लिखा है हर एक बात में शुक्रगुजारी करो, क्योंकि मसीह यसु में आसमानी बाप की तुम्हारी बाबत यही मर्ज़ी है, यही मर्ज़ी है कि कितनी बातों में, मरने, दफन होने, जी उठने, पैदा होने, खुशी में, गम में, हर बात में मुझे और आपको हमेशा खुशी करनी चाहिए, क्योंकि मेरी और आपकी लाइफ में जो कुछ भी हो रहा है वो उस कादरे मुतलिक के सबब से हो रहा है। आमीन। तो आइए आज इस मेमोरियल सर्विस के दिन चंद एक बातें पाक कलाम में से सीखेंगे, मगर इससे पेशतर एक बार फिर मैं आप तमाम की आमद के लिए शुक्रगुजार हूँ कि आपने जावेद भाई के गम में मुसलसल और बड़ी तुंदही से जो है वो शमूलियत की है, और आपने कॉल्स की हैं, आपने मैसेजेस की हैं, आपने जो है वो हर तरह से साथ देने के मामला में जो है वो भाई को हौसला दिया कि हम आपके साथ हैं इस मामला में, अगर हमारी ज़रूरत है वो फाइनेंशियल है, वो स्पिरिचुअल है, वो मॉरल है, और ये बातें जो हैं दर हकीकत तसल्ली की बातें हैं। आमीन। और एक दूसरे को इसी तरह से हमें जो है वो एनकरेज करते रहना चाहिए, जिस तरह से जावेद भाई यहाँ पर कह रहे थे, ये हमारा प्लेटफॉर्म जो है ऑब्वियसली ये चर्च है, मगर यहाँ पर हम एक कम्यूनिटी डिवेलप कर रहे हैं, और वो कम्यूनिटी जो है में हम एक दूसरे के साथ दुख बांट सकते हैं, खुशियां बांट सकते हैं, हमारे वालदैन अजीज वहां से भाग के हमारी खुशी या दुख में शामिल नहीं हो सकते, मगर यही हैं हम हैं जो एक दूसरे के साथ भाग के जा सकते हैं। कॉल आई जावेद भाई की कि परवेज भाई की डेथ हो गया, मैंने उसी वक्त जब वो कॉल्स मिलाना शुरू कर दी कि चलें उस जगह पर चलते हैं जहां पर जावेद भाई के बड़े भाई की डेथ हुई है। तो ये क्या है, हम जब एक दूसरे के गम में खड़े होते हैं एक दूसरे के साथ, तो हम मसीही मोहब्बत की सरशारी का मुजारा करते हैं। आमीन। तो हमारे दरमियान अकरम भाई हैं, आज बिलखसूस न्यूयॉर्क से आए हैं, मैं उनके लिए भी शुक्रगुजार हूँ, हमारा फ़ख्र है, खुदावंद यीशु मसीह ने उन्हें बड़ी बरकत दी है, और वो एक्स एमएनए भी हैं, 2 times जो है वो एमएनए रह चुके हैं और मिनॉरिटी अफेयर्स के मिनिस्टर भी रह चुके हैं। आमिर भाई, अकरम भाई, आपको खुशामदीद कहते हैं कि आज आप इस गम के मौका पर जावेद भाई के साथ, क्योंकि वो आपके कज़न भी हैं, आप खड़े हैं, खुदावंद आपको ब्लेस करे। इसी तरह और दीगर लोग जिन्हें शायद मैं बनाम नहीं जानता, वो भी आज आए हैं, उन तमाम को खुशामदीद इस मेमोरियल सर्विस में। आप जावेद भाई उनके खानदान के साथ इस दुख में शामिल हैं, खुदावंद आपको ब्लेस करे, बरकत दे। आइए पाक कलाम की तरफ बढ़ेंगे, मेरे साथ जल्दी से देखिएगा, जल्दी से देखिए थसलनीकियों के नाम पालुस रसूल का खत, उसका 4वां बाब उसकी 13-14 आयत। थसलनीकियों का पहला खत है जी, 4वां बाब उसकी 13-14 आयत, अगर कोई भी पढ़ना चाहे तो पढ़ने में रहनुमाई कर सकता है जी।
भाइयों, हम नहीं चाहते कि जो सोते हैं उनकी बाबत तुम ना वाकिफ रहो, ताकि औरों की मानत जो ना उम्मीद है गम ना करो।
भाइयों, हम नहीं चाहते कि जो सोते हैं उनकी बाबत तुम ना वाकिफ रहो, ताकि औरों की मानिंद जो ना उम्मीद हैं गम ना करो।
क्योंकि जब हमें ये यकीन है कि जो कि यीशु मर गया और जी उठा, तो उसी तरह खुदा उनको भी जो सो गए हैं यीशु के वसीला से उसी के साथ ले आएगा।
क्योंकि जब हमें ये यकीन है कि यीशु मर गया और जी उठा, तो उसी तरह खुदा उनको भी जो सो गए हैं यस्सु के वसीला से उसी के साथ ले आएगा। आमीन जी। आज का हमारा मजमून है जाने वाले की याद और हमारा सफरे मुसलसल, जाने वाले की याद और हमारा सफरे मुसलसल। کتاب مقدس میں سے ابھی ہم نے پڑھا پالوس رسول کا یہ خط ہے، اس کا پہلا چوتھا باب 13-14 آیت میں لکھا ہے، اے بھائیو، پالوس چرچ سے مخاطب ہو کر کہہ رہا ہے، اور یہ تسلانیکیوں یعنی اس وقت کی کلیسیا اور باشمول آنے والی تمام تر کلیسیاں سے پالوس مخاطب ہے، اور مخاطب ہو کر کہتا ہے اے بھائیو ہم نہیں چاہتے. پالوس کی آپ اس جملہ کی ٹون کو چیک کیجئے جو وہ بیان کرتے ہوئے کہہ رہا ہے، ہم نہیں، وی ڈو ناٹ وانٹ، ہم نہیں چاہتے. اس کا مطلب پالوس جو ہے اس کی ذات میں اس بات کا تلاطم اٹھا ہوا ہے کہ وہ اپنے لوگوں کو بتائے کہ جو مسیح میں سو گئے ہیں یا اس دنیا سے چلے گئے ہیں ان کی سچائی اور حقیقت آنے والے وقت میں کیا ہونے والی ہے، اور اسی لیے وہ چاہتا ہے کہ ہم نہیں چاہتے کہ وہ جو سوتے ہیں. لفظ کیا استعمال کیا گیا ہے؟ سونے کا استعمال کیا گیا ہے. ہم نہیں چاہتے. اب وہ جب لفظ ہم استعمال کر رہا ہے تو اس کا مطلب وہ تمام تر خادم، وہ تمام تر رسول اور رسل جتنے ہیں ان تمام کو جو لیڈ کر رہے ہیں، جو بتانے والے ہیں، سکھانے والے ہیں، ان کے بہاف پر ایمان کی بٹان کو آگے پہنچاتے ہوئے کہہ رہا ہے کہ ہم نہیں چاہتے کہ جو سوتے ہیں ان کی بابت تم نا واقف رہو. تاکہ اوروں کی مانند جو نا امید ہیں غم نہ کرو، کیونکہ جب ہمیں یہ یقین ہے کہ مسیح مر گیا اور جی اٹھا تو اسی طرح خدا ان کو بھی جو سو گئے ہیں یسوع مسیح کے وسیلے سے اپنے ساتھ لے آئے گا. موت ایک ایسی سچائی ہے جس سے کوئی انکار نہیں کر سکتا. موت کا مطلب در حقیقت ایک حالت سے دوسری حالت میں چلے جانا ہے، اور بعض اوقات ہم اس کے لیے لفظ انتقال بھی استعمال کرتے ہیں کہ اس کا انتقال ہو گیا ہے. انتقال کا مطلب جو لفظ منتقل سے نکلا ہے، ایک جگہ سے دوسری جگہ چلے جانا، اور وہ جگہ کون ہے؟ جانے والا اپنی زندگی جو اس نے گزاری ہے اس سے اس کا تعین کرے گا کہ وہ کہاں جائے گا، اسے حیات ابدی کی طرف جانا ہے یا حیات ذلت کی طرف جانا ہے. اپنی زندگی جو وہ اس دنیا میں گزار کر جاتا ہے اسی سے وہ فیصلہ کرتا ہے کہ اس کی زندگی کہاں پر ہمیشہ کی ہونے والی ہے. اس لیے مجھے اور آپ کو یہ ایک دعوت نامہ کی شکل میں آج کی یہ سروس ہے کہ مجھے اور آپ کو، اگر ہم یہ زندگی اس دنیا میں گزار رہے ہیں تو پرویز بھائی اور ان جیسے سینکڑوں کروڑوں اربوں لوگ جو اس دنیا سے لے لیے گئے ہیں وہ کس حالت میں لے لیے گئے ہیں اس پر دھیان کرنے کی ضرورت ہے، اس پر دھیان کرنے کی ضرورت ہے. کیونکہ مجھے معلوم ہے، آپ کو معلوم ہے کہ ہم بھی ایک روز اٹھا لیے جائیں گے، اور موت، کیونکہ موت اس نافرمانی کا نتیجہ ہے جو عدن کے آدم نے دکھائی ہے. کیونکہ کتاب مقدس میں لکھا ہے کہ جس روز تو نے کھایا تو مرا. اور موت جو ہے در حقیقت، میں اسے ہمیشہ یہ کہتا ہوں کہ آدم کو خدا نے ہمیشہ کے لیے obviously پیدا کیا تھا کہ یو گوئنگ ٹو لیو فار ایور، بٹ اس کی اٹرنٹی جو تھی وہ کنڈیشنل تھی. اس کی اٹرنٹی جو ہے وہ کنڈیشنل ہے، شرطی ہے. اور وہ کنڈیشنل کس بات پہ ہے؟ جب تک تو تابے داری کرتا رہے گا، جب تک تو وفادار رہے گا، تب تک تو ہمیشہ کی زندگی کا مزہ چکھتا رہے گا. مگر دا مومنٹ یو گوئنگ ٹو ڈس اوبے، جس روز تو نافرمانی کرے گا، یو گنا ڈائے. اور یہ آدم کی، اس کا مطلب ہمیشگی جو ہے، ابدیت جو ہے، وہ کس پہ بیسڈ ہے؟ تابے داری پہ، فرما برداری پہ، خدا کے حکم کو اپنی لائف میں پورا کرنے پہ. مگر آدم، ہم جانتے ہیں کہ اس نے اس تابعداری کے معاملہ میں نافرمانی کا چناؤ کیا، اور اس کی نافرمانی کے سبب سے وہ اٹرنٹی جس کا خدا نے آدم کو تحفہ عطا فرمایا ہوا تھا وہ اس سے جاتی رہی. اور ہم عموماً اس کا ذکر کرتے ہیں کہ آدم کا ایک گناہ روحانی، جسمانی اور ابدی موت کا سبب ٹھہرا ہے. وہ اسپرچولی ڈائے ہو گیا، اس کی اٹرنل ڈیتھ ہوئی ہے، اور اس کے ساتھ ساتھ اس کی فزیکل ڈیتھ ہوئی ہے. स्पिरिचुअल मौत, रूहानी मौत, द मोमेंट ही कमिटेड सिन हो गई, खुदा से उसकी जुदाई आदम की रूहानी मौत थी। इटर्नली वो जिंदा रहने के लिए पैदा किया गया था, ही वॉज सपोज टू लिव एवर एंड एवर, मगर अबदी मौत, रूहानी मौत उसी मोमेंट उसकी इंप्लीकेशन हुई है जिस रोज उसने गुनाह किया। मगर इसके बरक्स आप देखिए कि आदम, हम देखते हैं कि 900 साल से ज्यादा बरस जीता रहा है। जिस्मानी मौत जो है वो उसी वक्त नहीं हुई जिस रोज उसने गुनाह किया है, जिस्मानी मौत तो दर हकीकत शुरू हुई है और उसका खात्मा तकरीबन 930 बरस के बाद हुआ है। जिस्मानी मौत उसी रोज शुरू हो जाती है जिस रोज मैं और आप पैदा होते हैं, जिसे हम कह रहे हैं कि हम शायद बढ़ रहे हैं, हमारे साल बढ़ रहे हैं, दर हकीकत हम अपनी मौत के करीब जा रहे होते हैं। और आदम जिस्मानी तौर पर 930 बरस के बाद जो है वो मरा है, मगर उसकी मौत हर रोज उसे मार रही थी, हर रोज वो मर रहा था उस नाफरमानी के सबब से जो उसने की थी। और फिर एक वक्त मखसूसा के बाद जब उसके दिन पूरे हो गए तो 930 बरस के बाद वो इस दुनिया से ले लिया गया। मगर खुदा जो है जिसने आदम को हमेशा के लिए पैदा किया था, वो आदम की हमेशगी उसमें हमेशा देखना चाहता था। और इसीलिए उसने क्या किया, उसने जिस रोज अदन के आदम, हवा और सांप की अदालत जो जमीन पर पहली अदालत हुई लगाई, तो उसने कहा कि मैं तेरी नस्ल और औरत की नस्ल के दरमियान में अदावत डालूंगा, तू उसकी एड़ी पर काटेगा और वो तेरे सर को कुचलेगा। और ये खुदा का क्या था, मुकाशफा था निजात का, किसके लिए, हमेशा की जिंदगी की रेस्टोरेशन के लिए। जो रूहानी जिंदगी है, जो जिस्मानी जिंदगी थी या जो अबदी जिंदगी थी, उसकी रेस्टोरेशन का मुकाशफा खुदा खुद देता है। और ये पहली प्रोफेसी खुदा खुद कर रहा है जमीन पर कि मैं तेरी नस्ल और औरत की नस्ल के दरमियान अदावत डालूंगा, अदावत डालूंगा। और खुदा जिस रोज अदालत कर रहा है उसी रोज वो खुशी की खबर भी है दर हकीकत कि आदम, हां तूने गुनाह किया है और तू गुनाह के सबब से इस दुनिया से ले लिया जाएगा, मगर याद रख मैं तुझसे प्यार करता हूं, तुझे मैंने अपनी शक्ल पर बनाया और हमेशा के लिए बनाया, क्योंकि मैं हमेशा के लिए हूं और मैं चाहता हूं कि तू भी हमेशा के लिए रहे। और ये तीनों तरह की मौत के असर को खत्म करने के लिए फिर हम सभी को मालूम है कि उसने इस दुनिया में अपने बेटे को वक्त मुकर्रा पर भेजा। वो नबियों के वसीला से वक्तन फक्तन कलाम करता आया, मगर अखीर जमाना में उसने अपने बेटे को इसलिए भेजा ताकि वो इस दुनिया में आके उस पहले आदम की नाफरमानी के असर को खत्म करे अपनी ताबेदारी के वसीला से। और इसलिए मेरे और आपके पास उसकी ताबेदारी के वसीला से हमेशा की जिंदगी की उम्मीद मौजूद है, हमेशा की जिंदगी की उम्मीद मौजूद है। और पालुस जिस उम्मीद की बात कर रहा है वो उससे मुझे और आपको अवेयर करना चाह रहा है कि मैं नहीं चाहता, आई डू नॉट वॉन्ट यू टू स्टे अनअवेयर, कि आप नावाकिफ रहो, बेखबर रहो। और आज हर वो शख्स बेखबर है जो इस दुनिया में बगैर यीशु मसीह के चला जाता है। खुदावंद यीशु मसीह का आना उस रूहानी जिस जिंदगी की रेस्टोरेशन के लिए था, क्योंकि उसने एक ही ताबेदारी दिखाई है। अदन के आदम ने एक गुनाह किया, क्योंकि किताबे मुकद्दस में लिखा जिस तरह एक आदमी के सबब से गुनाह दुनिया में आया, गुनाह के सबब से मौत आई और यूं मौत सब आदमियों में फैल गई एक गुनाह के सबब से। और उसी एक गुनाह का कुफारा यीशु मसीह ने दिया। यूहन्ना बपतिस्मा देने वाला 1:9 में लिखता है कि ये खुदा का बर्रा जो के नहीं जहान का गुनाह उठा ले जाता है। क्या लिखा जी, जहान सिन ऑफ द वर्ल्ड, जहान का गुनाह उठा ले जाता है। एक ही गुनाह के सबब से हर तरह की जो है वो गंदगी इस दुनिया में जारी हुई है, हर तरह की नाफरमानी इस दुनिया में है। एक ही गुनाह है जिसके सबब से सब कुछ तबाह हुआ है। और उसी एक गुनाह जिसे हम नाफरमानी कहते हैं, उसे खुदावंद यीशु मसीह ने उसके असर को खत्म करने के लिए सलीब पर जान दी, मुआ दफन हुआ और मुर्दों में से जी उठ के उसने कहा है, मौत तेरा डंक कहां रहा, मौत तेरा डंक, मौत जिंदगी का लुकमा बन गई। तो यीशु मसीह ने दर हकीकत अपनी जान देके मेरे और आपके लिए हमेशा की जिंदगी का बंदोबस्त किया है। और यह कंपैरिजन है, पहला आदम मौत लेकर आता है, दूसरा आदम जिंदगी लेकर आता है। इसलिए मुझे और आपको जिस आदम से हम पैदा होते हैं उसी तरह का असर हम में काम करेगा। हम किससे पैदा हुए हैं, अगर आदम का गुनाह जो है वो आज भी हम में असर कर रहा है, क्योंकि हम उससे पैदा हुए हैं। और लिखा है कि आदमी जो औरत से पैदा हुआ, अय्यूब 14 में, आदमी जो औरत से पैदा हुआ वो थोड़े दिनों का है, और उसके आगे क्या लिखा है, दुख से भरा है, वो थोड़े दिनों का। और आदमी जो औरत से पैदा हो, यानी आदम और हवा से जितने भी पैदा होते हैं वो थोड़े दिनों के। उम्र की मियाद क्या है, 60 साल, 70 साल, ताकत हो तो 80 साल, फिर अल्टीमेटली इस दुनिया से जाना ही जाना है। इसका मतलब हुआ जो आदमी औरत से पैदा हुआ है वो थोड़े दिनों का, मगर इसके बरक्स जो खुदा से पैदा होता है वो हमेशा की जिंदगी का मजा लेगा। आदम खुदा से पैदा हुआ था और हमेशा के लिए पैदा हुआ था, मगर आदम की नाफरमानी ने उसकी हमेशगी के दरवाजे बंद कर दिए। और उन्हीं दरवाजों को खोलने के लिए खुदावंद यीशु मसीह ने अपनी जान दी, फिदिया दिया, मरा, दफन हुआ, मुर्दों में से जी उठा, ताकि हमेशगी के दरवाजों को खोल दे। आज मेरे और आपके पास हमेशा की जिंदगी की उम्मीद मौजूद है। आमीन, आइए बोले हालेलुया। इसीलिए जब मेरे और आपके पास हमेशा की जिंदगी की उम्मीद मौजूद है तो मुझे उस उम्मीद को एंजॉय करना चाहिए। मगर पालूस किन से मुखातिब है, ईमानदारों से। लिखा है, अब भाइयों हम नहीं चाहते कि जो सोते हैं उनकी बाबत ना वाकिफ रहो। वो ये नहीं कहता कि वो मर गए हैं, जो मसीह में हैं वो सोते हैं, ताकि औरों की मानिंद जो ना उम्मीद हैं गम ना करो, गम ना करो। चार बातें हम देखेंगे यहां पर, फिर उसके बाद कलाम को कंक्लूड करेंगे। हमें मालूम है कि खुदावंद यीशु मसीह ने हम तमाम का कफारा दिया हुआ है। हम जितने यहां पर बैठे हुए हैं हम पुर उम्मीद हैं इस बात पर कि हम हमेशा की जिंदगी के वारिस हैं। आमीन। मगर जब परवेज भाई इस दुनिया से ले लिए गए हैं तो उनका जाना मुझे और आपको एक चैलेंज देकर जाता है। मेरा अजीज जब इस दुनिया से जाए, या आपका अजीज इस दुनिया से चला जाए, आपके मां बाप, अजीज रिश्तेदार कोई भी चला जाए, तो याद रखिए उनका जाना मुझे और आपको चैलेंज देकर जाता है। उस चैलेंज को अंडरस्टैंड करने की जरूरत है। ऑब्वियसली हमें मालूम है कि दुख है, भाई चला गया दुख है, बहन चली जाएगी दुख है, बाप चला जाएगा दुख होगा, मां चली जाती है तकलीफ होती है, मगर हर जाने वाला जो है वो अपने पीछे दावतनामे छोड़ के जाता है। और वो दावतनामा है फिक्र करने का, सोचने का। तो नंबर वन क्या है, वो दावतनामा उम्मीद का दावतनामा है। और उम्मीद किस बात की है, अगर आप मसीह में हैं तो आपके पास उम्मीद है। पौलुस रसूल ग्रंथस को लिखता है 15वें बाब में कि अगर हम मसीह पर उम्मीद रखते हैं, इसी दुनिया पर मसीह पर उम्मीद रखते हैं, तो सब आदमियों से ज्यादा बदनसीब है। अगर इसी दुनिया में मसीह पर उम्मीद रखते हैं तो सब आदमियों से ज्यादा बदनसीब है। यानी इसका मतलब कोई और भी जिंदगी आने वाली है जिस पर हमें उम्मीद रखने की जरूरत है। तो मरने वाला जब इस दुनिया से जाता है तो अपने पीछे मेरे और आपके लिए गम छोड़ के जाता है, जिसे हम दुख की घड़ी कह रहे हैं। रोना है, आहो नाला है, हम चिल्लाते हैं, आंसू बहाते हैं। मगर याद रखिए, गम अगर उम्मीद के साथ मनाया जाए या किया जाए तो खुशी का सबब हो जाएगा। क्यों? क्योंकि किताब मुकद्दस बड़ी क्लियर है। दानियल की किताब उसके 12वें बाब में लिखा है कि हम जानते हैं कि मुर्दे जी उठेंगे। ध्यान से सुनिएगा, हम जानते हैं कि मुर्दे जी उठेंगे, बाज हयाते अबदी के लिए। लफ्ज जो इस्तेमाल किया गया क्या जी, बाज हयाते अबदी के लिए और बाज हयाते जिल्लत के लिए। यानी मुर्दों का जी उठना जो है वो किताब मुकद्दस के मुताबिक है। वो अच्छे मुर्दे भी होंगे, बुरे मुर्दे भी होंगे, बुरा इंसान भी होगा, अच्छा इंसान भी होगा, मगर इस धरती से अगर वो चले गए हैं तो याद रखिए फिर जिंदा भी किए जाएंगे। मगर लम्हा फिक्रिया ये होगा कि जब जिंदा किए जाएंगे तो क्या हम उस हमेशा की जिंदगी की उम्मीद लेकर जिंदा किए जाएंगे या हमेशा की मौत लेकर जिंदा किए जाएंगे। गम वाजबी है, کتاب مقدس میں لکھا ہے خداوند یسوع مسیح نے لازر کی قبر پر آنسو بہائے ہیں, وہ مرتھا اور مریم کے غم میں شامل ہوا ہے. ہم تمام ایک دوسرے کے غم میں شامل ہیں, ہم آنسو بھی بہاتے ہیں اور جو کچھ ہم کر سکیں کرتے ہیں, مگر اس غم میں اگر امید موجود نہیں ہے تو ہم دنیا کے تمام تر لوگوں سے زیادہ بد نصیب ہو جائیں گے. مگر ہمارے پاس امید ہے اس بات کی کہ اگر جانے والا جو ہے وہ خداوند یسوع مسیح کو اپنی ذات میں لے کر گیا ہے, اسے اپنا نجات دہندہ مان کر لے کر گیا ہے, اس نے اس کے ساتھ زندگی گزاری ہے, تو ہمیں معلوم ہے کہ روز حشر کیا ہوگا, خداوند یسوع مسیح کے ساتھ ہوگا. یہ ایمانداروں کی امید ہے, یہ ایماندار جو مسیحی ہیں ان کے پاس ایک بڑا مکاشفہ ہے. اس لیے اگر ہم غم زدہ ہیں تو امید میں غم زدہ ہیں, یہ ایک ایماندار کی امید ہے. دوسری بات, مرحوم کی میراث پر ہمیشہ دھیان رکھیں. اب مرحوم کی میراث کیا ہے, جسے ہم لیگسی بھی کہتے ہیں, یاد رکھیے گا, مرنے والا تو چلا گیا مگر بعض اوقات ہم مرنے والے کی دولت پر نگاہ رکھتے ہیں, بعض اوقات ہم مرنے والے کی کہہ لیجیے اسینشلز کو نگاہ میں رکھتے ہیں, اس کے مال و متاع کو نگاہ میں رکھتے ہیں, مگر اس سے بڑی بات کیا ہے, ہمیں جانے والے کی حیات, اس کے کردار, اس کے عمل پر نگاہ رکھنی چاہیے. اور اس سے بڑی میراث اور کوئی نہیں ہے. وہ جو لیگسی ہے, وہ جو ٹریکس ہیں پیچھے چھوڑ کے کوئی جائے گا, وہ آنے والی نسلوں کے لیے, زندہ لوگوں کے لیے چنوتی ہے, چیلنج ہے کہ مجھے کس طرح کی زندگی اس دنیا میں گزارنی چاہیے. کیوں؟ کیونکہ یاد رکھیے کہ میں اور آپ جو کچھ بھی کر رہے ہیں وہ گواہوں کے بادل ہیں جو ہمیں گھیرے ہوئے ہیں, ان کی موجودگی میں کر رہے ہیں. عبرانیوں کی کتاب اس کے بارے میں باب میں لکھا ہے کہ پس جب کہ ہمیں گواہوں کا ایک بہت بڑا بادل ہے جو گھیرے ہوئے ہیں, تو پھر کیا کریں, آؤ ہر ایک بوجھ کو اور گناہ کو اپنے آپ سے دور کر کے اس دوڑ میں صبر سے دوڑیں جو ہمیں درپیش ہے. گواہوں کا ایک بادل ہے, there is a cloud of witnesses and we are surrounded by them, there is a cloud, greater cloud of witnesses, اور وہ ہمیں سراؤنڈ کرتا ہے. وہ کیوں سراؤنڈ کر رہا ہے, کیوں گھیرے ہوئے ہے, وہ مجھے اور آپ پر نگاہ رکھے ہوئے ہے کہ میں اس دنیا میں کس طرح کی لیگسی چھوڑ رہا ہوں, میں کیسے کام کر کے جا رہا ہوں, میں اچھائی کے, نیکی کے, برائی کے, راستی کے, تابے داری کے یا نافرمانی کے کام کر کے جا رہا ہوں. یہ چیلنج ہے ہر اس شخص کے لیے جو اس جگہ پر بیٹھا ہوا ہے, کہ آپ جو کچھ بھی کر رہے ہیں اکیلے کر رہے ہیں آپ کی نگاہ میں, مگر خدا اور گواہ دیکھ رہے ہیں, اور وہ مجھے اور آپ کو مجرم ٹھہراتے ہیں. اس لیے جو کچھ بھی کریں یہ سوچ کے کریں کہ میں پیچھے کچھ چھوڑ کے جانے والا ہوں. اور یہاں پر مجھے ایک شعر یاد آ گیا, میر تقی میر کا ایک شعر ہے, بڑا خوبصورت ہے, بارے دنیا رہو غم زدہ یا شاد رہو, بارے دنیا رہو غم زدہ یا شاد رہو, کچھ ایسا کر چلو کہ یہاں بہت یاد رہو, کچھ ایسا کر چلو کہ یہاں بہت یاد رہو. مجھے اور آپ کو کچھ ایسا کرنا ہے جو آنے والی نسلیں جو ہے وہ یاد رکھیں. تو ایماندار جو ہے وہ اپنے پیچھے ایک ایسی یادگار چھوڑتا ہے جسے پھر یاد رکھا جاتا ہے. امثال کی کتاب اس کا 112 جو وہ باب ہے اس میں لکھا ہوا ہے کہ صادق کی یاد ہمیشہ قائم رہے گی. کس کی یاد؟ صادق کی یاد ہمیشہ قائم رہے گی مگر شریر کی یاد مٹا دی جائے گی. اب اس کا کیا مطلب ہے؟ آپ کہہ سکتے ہیں کہ بہت سے شریر لوگ ہیں جنہوں نے دنیا میں بہت گندگی کی ہے مگر آج بھی انہیں یاد کیا جاتا ہے. کیا مطلب ہے مٹا دی جائے گی؟ صادق کی یاد ہمیشہ قائم رہے گی. اس کا مطلب صادق لوگوں کے دلوں پر حکمرانی کرتا ہے, وہ اپنے راست بازی کے کاموں کے سبب سے یاد کیا جاتا ہے کہ بھائی وہ بہت اچھا تھا، اس کا مزاج بہت اچھا تھا، اس کا کردار بہت اچھا تھا، اس کا عمل بہت اچھا تھا۔ وہ گفتگو کرتا تھا تو اچھی وائبس آتی تھیں، وہ گفتگو کرتا تھا تو اچھا اچھا محسوس ہوتا تھا، اس نے کبھی کسی کا برا نہیں سوچا، اس نے کبھی کسی کی بابت جو ہے وہ غلط بیانی نہیں کی۔ یعنی صادق جو ہے اس کی یاد اس طرح سے منائی جائے گی۔ آج جیسے بھائی پرویز کی بابت جاوید بھائی بیان کر رہے ہیں، ڈالی نے کہا کہ وہ مجھ سے بڑا پیار کرتے تھے، اکرم بھائی بیان کر، یعنی یادیں جو ہیں در حقیقت وہ اگر تو اچھی ہیں اور ہم انہیں سیلیبریٹ کر رہے ہیں، مگر ناراست کی یاد مٹا دی جائے گی، اس کا مطلب ناراست کو ہمیشہ غلط طریقہ سے یاد کیا جائے گا، اس کی کوئی ریسپیکٹ نہیں ہے تاریخ میں، عزت نہیں ہے۔ اس لیے مجھے اور آپ کو خدا کو، خدا کی دساتیر کو اپنی نگاہ میں رکھے ہمیشہ راست بازی سے زندگی گزارنی چاہیے۔ کیوں؟ کیونکہ اپنے سامنے یہ رکھیں کہ میں نے بھی جانا ہے، اپنے بچوں کے لیے کیا چھوڑ کے جاؤں گا، اپنے لوگوں کے لیے کیا میراث چھوڑ کے جاؤں گا۔ زمین مال و متاع یہ آپ کی اور میری رسپیکٹ نہیں ہے، مگر ہمیشہ کی زندگی میں داخلہ اور اس دنیا میں نیک کام جو ہیں، نیک عوامل جو ہیں، وہ ہمیشہ یاد کیے جائیں گے۔ اس لیے صادق کی یاد ہمیشہ قائم رہتی ہے۔ کیوں؟ اس کا ایک اور آپ کو بتاتا چلا جاؤں، صادق جینیٹیکلی راست بازی کے عناصر کو، جینوم کو ٹرانسمٹ کرتا ہے آگے۔ آپ چاہتے ہیں کہ آپ کی نسلوں تک آپ کی راست بازی جب وہ منتقل ہو تو پھر راست بازی کے کام کریں۔ کیوں؟ کیونکہ لکھا ہے، جیسے ہم عموماً ڈسکس بھی کرتے ہیں، جیسی ماں ویسی بیٹی، لائک مدر لائک ڈاٹر، لائک فادر لائک سن، باپ پھوت پھوت پہ گھوڑا بہت نہیں تو تھوڑا۔ یہ ایک جینیٹک فینومینا ہے۔ آدم کا ایک گناہ آج تمام تر بنی نوع انسان میں کام کر رہے ہیں۔ اور کیا آپ سوچتے ہیں کہ جو کچھ میں کروں گا وہ آگے نسلوں کو افیکٹ نہیں کرے گا؟ راست بازی کے کام آپ کی نسلوں میں منتقل ہوتے ہیں، ایمانداری کے کام نسلوں میں منتقل ہوتے ہیں، نیکی پرہیزگاری بھی نسلوں میں منتقل۔ آپ ایک ایسا جینوم ڈیولپ کرتے ہیں، آپ ایک ایسا ڈیزائن لے کر پیدا ہوتے ہیں جو آنے والی نسلوں کو، اگر آپ اس کی پریکٹس کرتے ہیں اچھائی کے مطابق، تو آنے والی نسلوں کو افیکٹ کرتا ہے، اور وہ آپ ایک لیگسی چھوڑ کر جاتے ہیں، میراث چھوڑ کے جاتے ہیں اپنے کاموں سے۔ اور اگر میں بدکار ہوں، بدکاری کرتا ہوں اور پورا دل و جان سے کرتا ہوں، تو یاد رکھیے وہ نسلوں کو افیکٹ کرتی ہے، نسلوں کو افیکٹ کرے گی۔ اس لیے جو کچھ بھی کرتے ہیں خبردار رہیے، ایسا نہ ہو کہ میرا کیا جو ہے وہ میری نسلوں میں منتقل ہو۔ اور کوئی بھی بات یاد رکھیے، میں باربر کی شاپ پہ تھا اور وہ خاتون جو میرے بال کاٹ رہی تھی اس نے مجھ سے کوسچن کیا۔ میں نے اس سے پوچھا کہ آپ کرسچن ہو؟ بات ہو چلتے چلتے وہ اس نے کہا کہ نو آئی ایم کیتھولک۔ میں کہا اوکے ٹھیک ہے، آپ کیتھولک ہو، کرسچن نہیں ہو، ٹھیک۔ اس نے پھر کہا کہ میں بائبل مقدس میں سے سب کچھ نہیں مانتی۔ میں نے کہا کیوں؟ اس نے کہا کہ بیکاز آئی ڈونٹ انڈرسٹینڈ۔ میں کہا اٹ ڈز ناٹ مین کہ بائبل کا سب کچھ نہ ماننا، کیونکہ اس لیے نہیں مانتی کیونکہ آپ کو سمجھ نہیں آتی، تو اس کا مطلب آپ بائبل کو ڈس اپروو کر رہی ہو۔ نہیں، مجھے سمجھ نہیں آتی، کچھ چیزوں سے میں متفق نہیں ہوں۔ میں نے کہا کس چیز سے آپ متفق نہیں ہو؟ یہ جو اوریجنل سن ہے نا، ماروسی گناہ، یہ مجھے سمجھ میں نہیں آتا۔ اینڈ آئی سمپلی آسکڈ ہر اے کوسچن۔ آئی سیڈ بشپ صاحب، سمپل سا کوسچن میں نے اس سے پوچھا، میم کین یو ٹیل می سم تھنگ؟ شی سیڈ اوکے گو ہیئر اینڈ آسک۔ آئی سیڈ دا نوز دیٹ از سٹنگ آن یور فیس، یو نو فرام ویئر یو گاٹ اٹ؟ اینڈ شی واز لائک وائی یو ٹاکنگ اباؤٹ مائی نوز؟ کیونکہ وہ تھوڑا سا پینا تھا، اس لیے اسے تھوڑا محسوس۔ شی سیڈ وائی آر یو ٹاکنگ اباؤٹ مائی نوز؟ آئی سیڈ دی نوز سٹنگ آن یور فیس، ڈیڈ یو گیٹ اٹ فرام سم ویئر اور ناٹ؟ شی سیڈ واٹ ڈو یو مین؟ آئی سیڈ دی نوز یو ہیو، یو گاٹ اٹ فرام یور پیرنٹس، فرام یور اینسیسٹرز۔ دی اسکن کلر یو گاٹ اٹ فرام یور پیرنٹس۔ If you're getting a skin color from your parents, if you're getting your nose from your parents, eyes آپ اپنے ماں باپ سے لے رہے ہو، eyes کا color آپ اپنے باپ، کہنے وہ لگتا ہے اپنے دادے ار گیا لمبا سارا، ہے نا، لمبا سا لگتا ہے دادے پہ چلا گیا، باپ ہمیں میرے ار گیا چھوٹا ہی ہوئے تو دادے پر چلا گیا۔ تو اس کا مطلب یو وی گیٹنگ، ہم اگر اپنی فزیک کو، اپنا جینیٹک ڈیزائن اگر پیرنٹس سے لے رہے ہیں، تو میں نے سمپلی آئی سیڈ لیٹ می نو अगर आदम एक गुनाह करता है तो क्या उसका गुनाह आगे ट्रांसफर नहीं होगा? शी वॉज लाइक, अब वो लाजवाब थी कि अब मैं क्या कहूं, मैं क्या, आपका कलर जो है यू कैन नॉट चेंज इट, राइट? ये किसी से आपको मिला है? इट वॉज नॉट योर ओन डिसीजन कि मैंने क्रीमा ला के जिन्ना मर्जी चिट्टा कर लिए, मगर क्या है? हूं मैं ब्लैक, हूं मैं व्हाइट, अगर मेरा डिजाइन ऐसा जो मुझे पीछे से मिला है तो मैं उसे चेंज नहीं कर सकता, आई कैन नॉट चेंज इट। इसी तरह मैंने उसे कहा कि जो मारूसी जो चीज आपको मिरास में मिलती है वो मारूसी गुना है, और आदम ने अगर गुनाह किया तो उसके सबब से सब गुनाह करते हैं। तो देन आई आस्क्ड हर अनदर क्वेश्चन, आई सेड क्या आप जानती हैं कि आप सिनर हैं, एंड यू नो व्हाई यू आर सिनर? शी सेड यस आई एम सिनर बिकॉज वी सिन। आई सेड नो यू आर सिनर बिकॉज यू आर बॉर्न इन सिन। आप गुनाहगार हो क्योंकि आप गुनाह में पैदा हुए हो, इसलिए गुनाहगार नहीं क्योंकि आप गुनाह करते हो। दाऊद ने कहा कि मेनू विच गुनाह दे जमया मेरी माए। तो ये चीजें जो है वो हमें मां बाप से मिली है, पेरेंट्स से, बौजदाद से, और हमारा जदे हम जो है वो आदम से मिली है। उसकी नाफरमानी आज भी हमें काम कर रही है। Anyhow, let's move on. तो फिर उसके बाद अगर उसकी नाफरमानी आज भी काम कर रही है तो देन आई टॉक्ड अबाउट जीसस के यीशु मसीह की ताबेदारी हमें क्यों काम नहीं कर रही। अगर मैं यीशु मसीह को जेन्युइनली कबूल करता हूं और उसका सीड मुझ में बैठा हुआ है और जड़ पकड़ चुका है, तो याद रखिए अगर आदम की नाफरमानी काम कर रही है ना तो यीशु मसीह की फरमाबरदारी भी काम करेगी। भाई उसकी नाफरमानी जो है यीशु मसीह की फरमाबरदारी से भारी नहीं है। उसकी फरमाबरदारी ने हमेशा की जिंदगी के दरवाजे खोल दिए हैं। रूहानी मौत उसे उसने जिंदगी में बदला है, अबदी मौत उसे भी उसने जिंदगी में बदला है, क्योंकि किताबे मुकद्दस में योहन्ना की इंजील उसके 16वें 14वें बाब में यीशु मसीह ने कहा कि जो कोई मेरा बदन खाता और मेरा लहू पीता है उसमें जिंदगी नहीं है, उसमें हमेशा की जिंदगी है। जो मेरा बदन खाता मेरा लहू पीता उसमें हमेशा की जिंदगी। इसका मतलब यह हुआ कि यीशु मसीह की ताबेदारी हमेशा की जिंदगी का बाइस है। आमीन। तो मुझे और आपको इस बात को अंडरस्टैंड करना कि हमारे पास उम्मीद मौजूद है, मगर उसी उम्मीद में हमें इस धरती पर एक लेगेसी छोड़ के जानी चाहिए, और वो लेगेसी ईमान की है, ताबेदारी की है, फरमाबरदारी की है, रास्तबाजी की है। क्यों? क्योंकि अगर आदम का गुनाह मुझ में काम करता है और मैं गुनाह करता हूं तो यीशु मसीह को कबूल करने के बाद अगर उसका सीड मुझ में मौजूद है, तुखम मौजूद है, तो मैं रास्तबाजी के काम करूंगा, मैं रास्तबाजी के काम करूंगा, और मेरी रास्तबाजी मेरी लेगेसी होगी, मेरी मिरास होगी मेरी आने वाली नस्लों के लिए। इसलिए मुझे और आपको एहतियात के साथ जो कुछ भी करना है एहतियात के साथ करना है। कहीं यह तो नहीं है कि मेरी आने वाली नस्ल इससे तबाह हो जाएगी। इब्राहिम ने झूठ बोला, सारा मेरी बहन है। आपको मालूम है वैसा झूठ इसहाक ने भी बोला, रिबका मेरी बहन है। वही जगह वही एरिया उसी तरह की टेम्पटेशन उसी तरह का गुनाह और सेम सिन। इब्राहिम ने कहा कि सारा मेरी बहन है। जब आइजक का वक्त आया सालों साल के बाद तो आइजक ने भी रिबका के बाबत क्या कहा, मेरी बहन है। क्या हो रहा था? जेनेटिक डिजाइन जो लेगेसी की शक्ल में मुंतकिल हुआ था मैनिफेस्ट हो रहा था। मेरी बात को अंडरस्टैंड कर रहे हैं? इसलिए जो कुछ आप कर रहे हैं ना, बी केयरफुल। झूठ बड़े बोलते हैं नस्ल झूठ बोलेगी, बदी सोचते बड़ी भरपूर करते हैं वैसी बदी भरपूर तौर पे आगे नस्ल में जाएगी। सो वी नीड टू बी वेरी वेरी केयरफुल। हम अपनी नस्ल को कंट्रोल और जाबिता देकर जाएं कि आई कैन कंट्रोल माई सेल्फ, और नस्लें भी कंट्रोल करना शुरू करेंगे, जाबित नस्ल पैदा होगी। तीसरी बात, पहली बात गम करें मगर उम्मीद के साथ, दूसरी बात एक अच्छी लेगेसी छोड़ के जाएं ईमानदारों के लिए, तीसरी बात अपने ईमान के सफर को मुसलसल उसकी जांच और पड़ताल करें। اپنے ایمان کے سفر کی مسلسل جانچ پڑتال کریں. بعض اوقات ہم دوسروں کا حساب لگاتے رہتے ہیں, اس نے کیا پہنا ہے, اس نے کیا کھایا ہے, اس نے کیا کر دیا ہے, وہ کیسے بولتا ہے, وہ کیسے بولتی ہے, اس نے یہ کر دیا, اس نے وہ کر دیا, ساس ایسی ہے, بہو میری ایسی ہے, میرا دیور ایسا ہے, میرا جیٹھ ایسا ہے, میرا بھائی ایسا ہے, میرا نانا ایسا ہے, میری بہو. ہم دوسروں کی بابت ہمیشہ ججمنٹل رہتے ہیں, بٹ وی Never try to judge ourselves. ہم کبھی اپنا احتساب نہیں کرتے, ہم کبھی اپنے آپ کو چیک نہیں کرتے. ایون بینگ بلیور ہم وہ کچھ کر رہے ہوتے ہیں جو خدا کی نگاہ میں مکروہ ہوتا ہے. تو ایماندار یہ نہ سوچے کہ وہ ایماندار ہے تو اس کا راستہ بالکل ہمیشہ سیدھا رہے گا. اسے ہمیشہ اپنی جانچ پڑتال کرنی ہے, کیونکہ یہ چیلنج ہے, چنوتی ہے میموریل سروس جو ہے, کہ آپ امید میں غم کریں, آپ اپنی بہتر لیگسی چھوڑ کر جائیں اور آپ اپنے ایمان کے سفر کو ہمیشہ چیک کرتے رہیے. کیوں؟ کیونکہ آپ کا ایمان کا سفر جو ہے ضروری نہیں ہے کہ اس کا اختتام بھی ایمان پر ہوگا. اس کا اختتام ضروری نہیں ہے کہ ایمان پر ہو. کیوں؟ کیونکہ آپ کا کرنا وہ اچھا ہے یا برا وہ آپ کی منزل کا تعین کرے گا, وہ آپ کی منزل کا تعین کرے. اس لیے بی کیئرفل کہ میرے ایمان کا سفر جو ہے, کیا میں جرات سے حوصلے سے کہہ سکتا ہوں کہ میرا جو سفر ہے وہ راستی کا سفر ہے, وہ تابعداری کا سفر ہے, وہ پاکیزگی کا سفر ہے. یہ جو جرنی ہے میری, یہ جو میں زندگی گزار رہا ہوں, ایک اجنبی کی طرح اس دنیا میں موجود ہوں. مجھے معلوم ہے کہ میری منزل کہیں اور پر ہے. آمین. میری منزل کوئی اور ہے اور مجھے اس کی طرف بڑھتے چلے جانا ہے. اس لیے اس دنیا میں ایماندار کے لیے بڑی چنوتی ہیں. سو مینی چیلنجز آر بینگ پوزڈ بائی دا ورلڈ. کسے؟ ایک ایماندار کو. مگر ایماندار جو ہے وہ ان پر ہمیشہ غالب آتا رہتا ہے, ہمیشہ غالب آتا. آئیے بولیں ہاللویا. آئیے پھر بولیں ہاللویا. یہ زندگی مختصر ہے اور ایمان کی حالت میں مجھے ہمیشہ اس کی پڑتال کرنی چاہیے. دوسروں کا احتساب کرنا بند کیجیے, اپنا احتساب کیجیے. اور یہ بڑا آسان ہے. دوسروں کی آنکھ کے تنکے کو دیکھنا, اٹس سو ایزی ٹو آئیڈینٹیفائی دا اسپیک آف ادرز آئیز, اٹس سو ایزی. بٹ اپنے تو شتیر ہی عزم کری جا رہے ہیں, ان کا ہمیں کوئی پتہ نہیں ہے کہ ہم کیا کر رہے ہیں, میری لائف جو ہے وہ کس ڈگر پر چل رہی ہے. اس لیے دوسروں کی بابت کم اور اپنی لائف کی جرنی کو ہمیشہ نگاہ میں رکھیں. میرے پاس ٹائم نہیں ہونا چاہیے کہ میں دوسروں کے فالٹس کو ہمیشہ آئیڈینٹیفائی کرتا رہوں, مگر مجھے اپنی نگاہ پہ, اپنے آپ پہ نگاہ رکھنی ہے, اپنے ایمانی سفر کو دیکھنا ہے کہ کیا واقعی میں کتاب مقدس کی روشنی کے مطابق چل رہا ہوں, کیا میں واقعی راستی کے ساتھ چل رہا ہوں. آج کتنا جھوٹ بولا سارا دن, آج کتنی اچھائی دکھائی ہے. بستر پر جا کر سوچئے کہ راست بازی کے کام جو ہیں وہ دکھانے کے تھے یا اسے اپنی نگاہ میں رکھیں کہ واقعی میرے راست بازی کے کام کیسے تھے. اور یاد رکھیے, میں پھر یہاں پر تھوڑا سا واضح کرتا چلا جاؤں, اگر آپ جینونلی سیوڈ ہیں نا, عموماً میں یہی جملہ استعمال کرتا ہوں, جینونلی سیوڈ ہیں نا, تو آپ کو راست بازی کے کام کرنے سے کوئی چیز روک نہیں سکتی. کیوں؟ کیونکہ اس کا تخم ہم میں برقرار رہتا ہے. اگر ابلیس کا تخم ہم میں برقرار ہے, سیڈ اس کا برقرار ہے, ایون داؤ وی آر سیوڈ بائی ہز گریس, یسوع مسیح کے کفارے کے باوجود بھی. آج بھی مجھے یہ عموماً اس سوال کا سامنا رہتا ہے کہ یسوع مسیح کے کفارے کے باوجود بھی کیوں یہ ماروسی گناہ کام کر رہا ہے, کرتا رہے گا انٹل وی گیٹ گلوریفائڈ. جب تک یسوع مسیح کی آمد پر ہم چینج نہ ہو جائیں یہ چلتا رہے گا. کیوں؟ کیونکہ اس بدن کو ٹارگٹ کیا گیا ہے. مگر خداوند یسوع مسیح نے اپنے کفارے کے سبب سے اگر روحانی زندگی کو بحال کیا ہے, ہمیشہ کی زندگی کو بحال کیا ہے, تو اس بدن کی بحالی کا بھی اس نے بندوبست کیا ہوا ہے. اسی لیے وہ کہتا ہے تمہارے بدن سوئیں گے مریں گے نہیں, اور میں انہیں زندہ کروں گا. کیونکہ اگر مسیح جو ہے وہ مردوں میں سے جی اٹھنے والوں کے مطابق, مردوں میں سے جی اٹھنے والوں میں پہلا پھل ہے, تو میں اور آپ دوسرا تیسرا چوتھا پانچواں چھٹا ضرور ہوں گے. آمین. اگر وہ زندہ کیا گیا ہے تو میں اور آپ بھی زندہ کیے جائیں گے. اور یہ جو بدن ہے خداوند اسے ٹرانسفارم کرے گا, ایک حالت سے دوسری حالت میں بدلے گا اور ہمیشہ کی زندگی میں داخل کرے گا. آئیے بولیں ہاللویا. چوتھی بات اور آخری بات, ہر حال میں خدا کے منصوبہ کو اپنی نگاہ میں رکھیں. ہم ہمیشہ بھول جاتے ہیں کہ ہمارا پرپس کیا ہے اس دنیا میں, ہمارا پرپس کیا ہے اس دنیا میں. وی آلویز فورگیٹ اٹ. خدا نے مجھے منع نہیں کیا کہ میں اپنے بچوں کی دیکھ بھال نہ کروں. ہی ڈیڈنٹ ڈو سے دس. اس نے یہ نہیں کہا کہ میں کاروبار زندگی نہ کروں. اس نے مجھے یہ نہیں کہا کہ میں نے اپنے شوہر کا اپنی بیوی کی ذمہ داریاں پوری نہیں کرنی. ہمیں ہر وہ کام کرنا ہے جو اس جسم میں رہ کے خدا کی مرضی کے مطابق ہو, ٹھیک, مگر اس کے ساتھ ساتھ ہمیں ہر اس کام پر بھی نگاہ رکھنی ہے جو خدا کی طرف سے ہمارے لیے متعین کیا گیا ہے. منصوبے جو خدا کے ہیں انہیں اپنی نگاہ میں ہمیشہ یاد رکھیں کہ خدا کا میرے لیے منصوبہ کیا ہے, اور بھروسہ رکھیں کہ جو کچھ اس نے آپ کے لیے مقرر کیا ہوا ہے نا, آپ کو اسی پر فوکس رہنا چاہیے. کیوں میں کہہ رہا ہوں, اس میموریل سروس میں اس کی کیا اہمیت ہے؟ ایک ایماندار جو ہے وہ بعض اوقات اپنے ایمانی سفر سے ہٹ کے ہر اس کام میں اپنے آپ کو انگیج کرنا چاہے گا جو کتاب مقدس کے مطابق نہیں ہے. تو مجھے خدا کے اس ڈیوائن ڈیزائن کو اپنی نگاہ میں رکھنا چاہیے کہ خدا نے مجھے پیدا کیوں کیا ہوا ہے. آمین. کیوں پیدا کیا ہوا ہے؟ خدا مجھ سے اور آپ سے فیلوشپ کرنا چاہتا ہے. دا ویری کہہ لیجیے, دا ویری پرپز آف مائی ڈیزائن اینڈ مائی کریشن از ٹو ہیو فیلوشپ وتھ گاڈ. آبویسلی ہم کہتے ہیں کہ خدا ہم اس لیے پیدا کیے گئے کہ خدا کی کیا کریں, حمد کریں, تمجید کریں. اس سے بڑھ کے خدا مقصد ہے خدا کا کہ وہ ہم سے کمیون کرنا چاہتا ہے. حمد کرنے کے لیے فرشتے بڑے ہیں, حمد کرنے کے لیے کروڑوں کروبین ہو سکتے ہیں خدا کے پاس, مگر خدا مجھ سے اور آپ سے کمیون کرنا چاہتا ہے, فیلوشپ کرنا چاہتا ہے, رفاقت رکھنا چاہتا ہے. اور اسی رفاقت میں مجھے اس بات پر نگاہ رکھنی چاہیے کہ اس نے مجھے کیا پرپس دیا لائف میں. اس پر نگاہ رکھیں, اور وہ پرپس یہ ہے کہ میں اس سے ہمیشہ فیلوشپ کے لیے تڑپتا رہوں, تڑپتا رہوں کہ خدا میں نے تیرے سے فیلوشپ کرنی ہے, میں نے تجھ سے گفتگو کرنی ہے, میں نے تجھ سے بات چیت کرنی ہے. اور یاد رکھیے, جو یسوع مسیح کے اس خدا کے اس پرپس کو اپنی نگاہ میں رکھتا ہے کہ میں نے اس سے فیلوشپ کرنی ہے, عدن میں خدا آدم سے ٹھنڈے پیروں میں ملاقات کرتا تھا, فیلوشپ کرتا تھا, تو کیا خدا مجھ سے فیلوشپ آج کرنا نہیں چاہتا؟ خدا آج کل بلکہ اب تک کیا ہے, اس وقت وہ اس سے فیلوشپ کرنا چاہتا تھا اور آج بھی فیلوشپ کرنا چاہتا ہے. آج بھی آواز دے کے کہہ رہا ہے, اے آکاش تو کہاں ہے, اے تپیش تو کہاں ہے, اے سہیل تو کہاں ہے, اے آدم تو کہاں ہے. کیوں؟ کیونکہ میں تجھ سے فیلوشپ کرنا چاہتا ہوں. میرا اور آپ کی لائف کا پرپز یہ ہونا چاہیے, ہم جو کچھ بھی کریں ذمہ داریوں کے ساتھ کریں, مگر اس کے ساتھ ساتھ ہمیں ہمیشہ یہ رکھنا ہے کہ میری فیلوشپ میرے خدا کے ساتھ قائم رہے. آمین. اور جب فیلوشپ خدا کے ساتھ رہے گی تو پھر ہمیشہ کی زندگی کی امید ہمیشہ قائم رہے گی. آپ کو معلوم ہے خدا نے سورج کو کیوں پیدا کیا؟ روشنی دینے کے لیے, ہے نا؟ مون چاند کو, سورج اور چاند کا قیام روشنی, مگر اس سے بڑھ کے کیا تھا؟ دنوں کے امتیاز کے لیے. کس کے لیے؟ دنوں کے امتیاز کے لیے. ایک ایماندار کی پیدائش امتیازی پیدائش ہونی چاہیے کہ وہ الگ ہو سب سے, کہ ایک ناراست اور ایک راست باز میں فرق کیسے ہوگا. تو میں اور آپ امتیازی پیدائش کے حامل ہیں. کیوں؟ کیونکہ کتاب مقدس میں لکھا ہے کہ تمہیں پانی اور روح سے پیدا ہونا نافرمان. یا دیگر قومیں جو ہمیشہ کی زندگی کی امید میں بیٹھی ہیں, کیا وہ اس پروسیس کو انڈرسٹینڈ کرتی ہیں؟ ہرگز نہیں. تو آج بھی چاند اور سورج جو ہے یا ستارے جو ہیں, ہر چیز اپنے ڈیزائن اور اپنی نیچر کے مطابق جیسا حکم دیا ہوا نا ویسا ہی کر رہی ہے. سورج آج بھی اپنے وقت پہ نکلتا ہے, اپنے وقت پہ غروب ہو جاتا ہے. چاند اسے جیسا حکم دیا ہے ویسا ہی کر رہا ہے. مگر آج اس دنیا میں سب سے نافرمان کون ہے؟ انسان. اور انسانوں میں بھی کون نافرمان ہے؟ ایماندار. ایماندار کیوں؟ کیونکہ وہ بھول گیا کہ خدا اس سے فیلوشپ کرنا چاہ رہا ہے. تو آج کی سروس جو ہے یہ ایک ریمائنڈر ہے کہ دکھ کریں مگر امید کے ساتھ کریں, میراث پیچھے چھوڑ کے جائیں نیکی کی, راستی کی, ایمانداری کی. اور پھر اس کے بعد تیسرا, آپ اپنے ایمان کے سفر کو ہمیشہ نگاہ میں رکھیں, اس کی پڑتال کرتے رہے کہ کیا خدا کے قوانین کے مطابق ہے یا نہیں. اور چوتھی بات, خدا کے منصوبہ کو, اس کے پرپس کو ہمیشہ اپنے سامنے رکھیے. آئیے اپنے سروں کو جھکائیے. کیونکہ مجھے اور آپ کو اس دنیا سے ایک دن چلے جانا ہے. اگرچہ خداوند نے اپنے بیٹے کی موت, اس کے مرنے, دفن ہونے اور جی اٹھنے کے سبب سے میرے اور آپ کے لیے ہمیشہ کی زندگی کے دروازے کھول دیے ہیں, مگر آج بھی بہت کچھ کرنا باقی ہے. There is so much yet to be done. And faithful believers جو ہیں, they are supposed to accomplish it. اور خدا چاہتا ہے کہ میں اور آپ جلتے چراغ ہوں مسیح کے. تم دنیا کا نور ہو, اور جو شہر پہاڑ پر بسا ہے وہ چھپ نہیں سکتا. آپ کی راست بازی چھپ نہیں سکتی, آپ کی نیکی چھپ نہیں سکتی, آپ کی لیگسی چھپ نہیں سکتی. آپ کا ایمان کا سفر دوسروں کو امپیکٹ کرے گا, آپ کے ایمان کا سفر دوسروں کو متاثر کرے گا. آپ اور میں ایک دوسرے کو متاثر کرنے کے لیے ہیں. مجھے اس دنیا میں کچھ چھوڑ کے جانا ہے, اور وہ کیا کچھ چھوڑ کے جاؤں گا, آپ اور میں اسے نگاہ میں رکھیں. ہمیں ایسے نہیں جانا, ہمیں اس دنیا میں کچھ کرنا ہے. اپنی آنے والی نسلوں کے لیے راست بازی کا پیغام چھوڑ کے جانا ہے. میں عموماً سوچتا ہوں کہ میں پیچھے کیا چھوڑ کر جاؤں گا. مجھے بینک بیلنس نہیں, اور میں اس کی قطن جو ہے وہ مخالفت نہیں کر رہا, مگر میں سوچتا ہوں کہ مجھے اپنے بچوں کے لیے راست بازی سے بڑھ کر کچھ نہیں ہے پیچھے چھوڑنا. کیوں؟ کیونکہ میرے بچے, میری نسلیں, آنے والی قومیں جو ہیں مجھ سے وہ افیکٹ ہونے کو ہیں. ہالیلویا. آئیے سب اپنے آپ کو خداوند کی حضوری میں دیجئے. میں چند درخواست کروں گا, اگر آپ اپنے قدموں پر کھڑے ہو سکتے ہیں تو آئیے چند لمحوں کے لیے کھڑے ہوں گے. آئیے چند لمحوں کے لیے اپنے قدموں پہ پلیز کھڑے ہوئیے. ہمیں بادل جو ہے وہ گواہوں کا گھیرے ہوئے. کبھی آپ نے نگاہ کی, جب میں اور آپ کچھ کر رہے ہوتے ہیں تو کوئی دیکھ رہا ہوتا ہے؟ خدا نہیں, خدا کے ساتھ ڈھیروں گواہ ہیں جو دیکھ رہے ہوتے ہیں, جو مجھ پر آپ پر نگاہ لگائے ہوئے ہیں کہ میں کیا کرتا ہوں, کیا کرتی ہوں, اس دنیا سے مجھے کیسے جانا ہے, مجھے نگاہ میں رکھنا ہے. آئیے چل لمحے دعائیہ حالت میں گزاریں گے. Praise God. خدا مجھ سے اور آپ سے فیلوشپ چاہتا ہے. Yes, hallelujah. Praise God. Hallelujah. تعریف ہو میرے. Hallelujah. Hallelujah.
کتنا سکون ہے.
تیری ستائش ہو. ہالیلویا.
کیسی کشش ہے آنکھوں میں تیرے, عجب مسا ہے باتوں میں تیرے, عجب مسا ہے باتوں. جھک جھک کے سجدہ کروں.
Yes Lord, hallelujah. تعریف ہو میرے خدا, تیری تمجید کرتے ہیں خداوند. تیری حمد ہو میرے خدا. تو عجیب ہے میرے خداوند, تجھ سا کوئی نہیں ہے.
تیری پوجا کروں.
Hallelujah. Praise God. Hallelujah.
پوجا کروں میں تیری,
مجھ پر فضل دے کہ میں راستی کے کام کرتا رہوں. میرے خدا
تیری تجسا کروں. یسوع.
Yes Lord, hallelujah.
جی سے آتا ہے. यीशु तेरी पूजा करूं,
यीशु तेरी पूजा, आमीन आमीन, प्रेज गॉड,
तेरी तेरी पूजा करूं,
हालेलुया,
यीशु तेरी पूजा करूं,
हालेलुया। आइए इसी तरह दुआया हालत में रहेंगे। मैं दरख्वास्त करूंगा बिशप जावेद नवाब साहब से कि प्लीज वो सामने आएंगे, कलाम की शुक्रगुजारी की दुआ में हमारी रहनुमाई करेंगे। हालेलुया, तारीफ हो।
थैंक यू जीसस, थैंक यू लॉर्ड, तारीफ हो मेरे खुदावंद की, तारीफ करते हैं तेरे नाम वाजिब है कि हर हाल में इंसान शुक्र गुजारी करे। जो कोई आया है उसने जाना है, मगर मुकद्दसीन हर हाल में खुदा की शुक्र गुजारी करते हैं और उसी को धन्यवाद कहते हैं, उसके नाम को इज्जत और जलाल देते हैं। वो कभी मायूस नहीं होते क्योंकि उन्हें मालूम है कि हमारे खुदावन ने हमें दायमी उम्मीद बख्श रखी है। वो दिन आएगा कि हम अपने खुदावन के हुजूर जिंदा किए जाएंगे और उसको रूबरू देखेंगे। वो कैसा बरकत लम्हा होगा, वो कैसा खूबसूरत वक्त होगा जब हम उसे रूबरू होकर देखेंगे, उससे बातें करेंगे। क्या ही खूबसूरत उम्मीद उसने हमें बख्श रखी है। इस उम्मीद के लिए शुक्र गुजार हैं, तेरा शुक्र हो मेरे खुदा। आसमानी बाप रब्बे जलाल, तेरा शुक्र तेरी तारीफ करते हैं तेरी गुनागुन रहमतों इनायतों मोहब्बतों के लिए और तेरे तमाम तरुण फजाइल के लिए मेरे खुदा, जो तूने अपने लोगों पे अपने खून खरीदों पे जारी और सारी रखे हैं। आज बेहतरीन सायतों में खुदा हम तेरे सामने झुकते हैं, तेरे नाम को मुबारक कहते हैं और खुदावन खुदा हम जानते हैं कि हमारे अजीजों का हमसे बिछड़ना वक्ती तौर पे खुदावन हमारे लिए इंतहाई घायल कर देने वाला लम्हा होता है। तो अभी मेरे खुदा जब हमारी निगाह तेरे कलाम पे जाती है, जब हमारे दिल में तेरा पाक रूह उतरता है, तो हम तसल्ली और इत्मीनान से भर जाते हैं क्योंकि खुदा यही वो राह है जिससे गुजर कर हमें तुझ तक पहुंचना है। मेरे खुदावन तेरी शुक्रगुजारी करते हैं आज, खुदावन खास तौर पे दुआ खैर करते हैं प्यारे भाई जावेद याकूब के लिए, उनकी अहलिया उनकी आल औलाद के लिए मेरे खुदा, उनके घर घराने के लिए मेरे खुदा, उनसे उनके लिए तुझसे तसल्ली चाहते हैं, तेरा मुकद्दस इत्मीनान चाहते हैं। यीशु के नाम से इसी खड़ी इसी लम्हा मेरे खुदा तेरा आसमान खुले, तेरे आसमानी दरीचों से तेरी मुकद्दस तसल्ली यीशु के नाम से उनकी रूह जान बदन उनके बतूने साथ में उतर जाए यीशु के नाम में। मेरे खुदावन को मुकम्मल तौर पे तसल्ली से सरशार हो जाए। खुदावन ये जानते हुए कि यार ये रात तूने हमारे लिए मुतायन की है, आज जितने आए हैं और जो कुछ हमने तेरे कलाम में सुना है उस कलाम के वसीला से मेरे खुदावन हमें बरकत दे, और खुदावन जो कुछ हमने सुना उस पे अमल करना सिखा, बड़ी बरकत दे यीशु के नाम में।
थैंक यू जी, प्लीज तशरीफ रखिए, आइए सब अपने कदमों पे बैठिए, आइए अपनी नशिस्तों पे बैठिएगा। वक्त है कि अपने हदिये दहयकियां नजराने जो खुदावंद की हुजूरी में पेश किए जाएं। मैं दरख्वास्त करूंगा सुहेल भाई से कि पीछे प्लीज हदिये की थैली पड़ी हुई है, आइए हदिया देंगे। किताब मुकदस में लिखा है कि खुदा देने वाले को अजीज रखता है और खुशी से देने वाले को अजीज रखता है। आइए जो कुछ भी खुदावंद आपको देता है उसमें से खुदावंद के हुजूर में वापस लौटाइए। क्वायर के साथ मिलकर गीत गाएंगे और इसी दौरान हदिया देंगे।
आइए तालियां बजा के, मिलके ताली बजा के गाएंगे जी। यस हालेलुया।
असा यीशु नासरीनु जाया ए, पता तुम्हें वादे असा गलेबा पाया ए, पता तुम्हें वादे असा गलेबा पाया ए, असा यीशु नासरीनु जाया ए, असा यीशु नासरीनु जाया ए, पता तुम्हें वादे असा गलेबा पाया ए, पता तुम्हें वादे असा गलेबा पाया ए।
प्रेज़ गॉड, आइए तालियां बजाते हुए खुदावंत की हुजूरी में गाएंगे ये हालेलुया।
ओदा जोरे फौजा नालो वध के उठाई ले जांदा कौमा नू कढ के, ओदा जोरे फौजा नालो वध के ताइयो ले जांदा कौमा। ये हालेलुया। ਕੋਈ ਅਸਮਾਨਾ ਉੱਤੇ ਵੀ ਚੜਿਆ ਜਿਹੜਾ ਆਇਆ ਸੀ ਅਸਮਾਨ ਛੱਡ ਕੇ, ਉਹ ਅਸਮਾਨਾ ਉੱਤੇ ਵੀ ਚੜਿਆ ਜਿਹੜਾ ਆਇਆ ਸੀ ਅਸਮਾਨ ਛੱਡ ਕੇ, ਜਿਹਨੇ ਸਾਡਾ ਉੱਥੇ ਇੱਕ ਘਰ ਬਣਾਇਆ।
ਆਮੇਨ। ਯੇਸ ਹਾਲੇਲੂਯਾ।
ਜਿਹਨੇ ਸਾਡਾ ਉੱਥੇ ਇੱਕ ਘਰ ਬਣਾਇਆ ਏ, ਅਸਾਂ ਉਸੇ ਨਾਸਰੀ ਨੂੰ ਚਾਇਆ ਏ, ਅਸਾਂ ਉਸੇ ਨਾਸਰੀ ਨੂੰ ਚਾਇਆ ਏ।
ਹਾਲੇਲੂਯਾ।
ਤੂੰ ਵੀ ਵਧੇ ਅਸਾਂ ਗਲੇਬਾ ਪਾਇਆ ਏ, ਪਤਾ ਤੂੰ ਵੀ ਵਧੇ ਅਸਾਂ ਗਲੇਬਾ ਪਾਇਆ ਏ। ਸਾਨੂੰ ਉਸੇ ਦੀ ਕੁਦਰਤ ਤੇ ਮਹਾਨ ਯੇਸ ਲੋਰ ਹਾਲੇਲੂਯਾ। ਸਾਨੂੰ ਉਸੇ ਦੀ ਕੁਦਰਤ ਤੇ ਮਾਨੇ, ਜਿੱਦੀ ਝਿੜਕੀ ਤੋਂ ਥਮਦਾ ਤੂਫਾਨ, ਉਹ ਅਸਮਾਨ ਰੱਖਾਂ ਤੋਂ ਵੱਧ ਕੇ ਜਿੱਦੀ ਤੇ ਨੱਸਦਾ ਸ਼ੈਤਾਨ, ਤੇ ਨੱਸਦਾ ਸ਼ੈਤਾਨ ਜਿਹਨੇ ਅਬਲੀਸ ਵਾਲਾ ਮਜ਼ਬਾ ਚਾਹੇ।
ਹਾਲੇਲੂਯਾ।
ਜਿਹਨੇ ਅਬਲੀਸ ਵਾਲਾ ਮਜ਼ਬਾ ਖਾਇਆ ਏ, ਅਸਾਂ ਉਸੇ ਨਾਸਰੀ ਨੂੰ ਚਾਇਆ ਏ, ਅਸਾਂ ਉਸੇ ਨਾਸਰੀ ਨੂੰ ਚਾਇਆ ਏ, ਪਤਾ ਤੋਂ ਵੀ ਵਧੇ ਅਸਾਂ ਗਲੇ ਬਾ ਪਾਇਆ ਏ, ਪਤਾ ਤੋਂ ਵੀ ਵਧੇ ਅਸਾਂ ਗਲੇ ਬਾ ਪਾਇਆ ਏ।
ਬੋਲੋ ਖੁਦਾਵੰਦ ਯਿਸੂ ਮਸੀਹ ਕੇ ਨਾਮ ਕੀ, ਬੋਲੋ ਖੁਦਾਵੰਦ ਯਿਸੂ ਮਸੀਹ ਕੇ ਨਾਮ ਕੀ। ਆਈਏ ਉਸ ਕੇ ਲਈ ਜ਼ੋਰਦਾਰ ਤਾਲੀਆਂ ਬਜਾਈਏ ਖੁਦਾਵੰਦ ਕੇ ਲਈ। ਪ੍ਰੇਜ਼ ਗਾਡ, ਹਾਲੇਲੂਯਾ। ਜੈ ਮਸੀਹ ਕੀ। ਖੁਦਾਵੰਦ ਆਪਕੇ ਸਾਥ ਹੋ, ਉਸਕਾ ਹਾਥ ਹਮੇਸ਼ਾ ਆਪ ਪਰ ਬੜਾ ਰਹੇ। ਇੱਕ ਦੋ ਐਲਾਨਾਤ ਹੈ ਕਰਕੇ ਫਿਰ ਹਮ ਜੋ ਵੋ ਡਾਈਨਿੰਗ ਹਾਲ ਕੀ ਤਰਫ ਚਲੇਂਗੇ ਆਖਰੀ ਦੁਆ ਕੇ ਸਾਥ। ਸਪਟੈਂਬਰ 29th ਪ੍ਰੋਫੈਸਰ ਅਲੈਗਜ਼ੈਂਡਰ ਸੁਸ਼ੀਲ ਸਾਹਿਬ ਹਮਾਰੇ ਦਰਮਿਆਨ ਮੇ ਹੋਂਗੇ। ਆਪ ਸਭੀ ਉਹਨੇ ਜਾਣਤੇ ਹੈ, ਕਿਸੀ ਨਾਮ ਤਾਰੁਫ ਕੇ ਮੁਹਤਾਜ ਨਹੀਂ ਹੈ। ਖੁਦਾਵੰਦ ਕੇ ਖਾਦਮ ਪ੍ਰੋਫੈਸਰ ਅਲੈਗਜ਼ੈਂਡਰ ਸੁਸ਼ੀਲ ਗੁਜ਼ਸ਼ਤਾ 55 ਸਾਲ ਸੇ ਖੁਦਾਵੰਦ ਕੀ ਖਿਦਮਤ ਮੇ ਹੈ, ਔਰ 29 ਤਾਰੀਖ ਕੋ ਹਮਾਰੇ ਦਰਮਿਆਨ ਮੇ ਹੋਂਗੇ। 27 ਕੋ ਆ ਜਾਏਂਗੇ, 27, 28, 29, 30, 31 ਯਕਮ ਕੋ ਵਾਪਸ ਜਾਏਂਗੇ। ਮੈਨੇ ਐਲਾਨ ਕੀਆ ਥਾ ਕਿ ਅਗਰ ਕੋਈ ਉਹਨੇ ਆਪਣੇ ਘਰ ਮੇ ਬੁਲਾਨਾ ਚਾਹੇ, ਪ੍ਰੇਅਰ ਕੇ ਲੀਏ ਬੁਲਾਨਾ ਚਾਹੇ, ਖਾਣੇ ਕੇ ਲੀਏ ਬੁਲਾਨਾ ਚਾਹੇ, ਤੋ ਆਪਕੇ ਪਾਸ ਵਕਤ ਹੈ। ਆਲਰੇਡੀ ਹਮਾਰੇ ਪਾਸ 2 ਈਵਨਿੰਗਸ ਜੋ ਹੈ ਵੋ ਬੁੱਕ ਹੋ ਚੁੱਕੀ ਹੈ। 30 ਤਾਰੀਖ ਮੰਡੇ ਬੁੱਕ ਹੈ, ਔਰ ਸੈਟਰਡੇ ਜੋ ਹੈ 28 ਤਾਰੀਖ ਕਾ ਵੋ ਬੁੱਕ ਹੈ। ਉਸਕੇ ਇਲਾਵਾ ਆਪ ਬ੍ਰੇਕਫਾਸਟ ਹੋ ਜਾਂ ਕਿਸੀ ਵੀ ਟਾਈਮ ਪੇ ਬੁਲਾਨਾ ਹੋ ਤੋ ਬੁਲਾ ਸਕਤੇ ਹੈ। ਫਿਰ ਉਸਕੇ ਬਾਅਦ ਆਪ ਯਾਦ ਰੱਖੀਏਗਾ, ਆਪਕੋ ਸ਼ਾਇਦ ਲਾਸਟ ਸੰਡੇ ਵੀ ਮੈਨੇ ਐਲਾਨ ਕੀਆ ਥਾ, ਹਮਾਰੇ ਦਰਮਿਆਨ ਮੇ ਜੋ ਹੈ ਵੋ ਬੈਨੀ ਔਰ ਰੈਨੀ ਕੀ ਜੋ ਹੈ ਵੋ ਡੈਡੀਕੇਸ਼ਨ ਹੈ, ਔਰ ਇਹ ਮੇਰੇ ਲਈ ਵੀ ਬੜੀ ਖੁਸ਼ੀ ਕੀ ਬਾਤ ਹੈ, ਚਰਚ ਕੇ ਲੀਏ ਵੀ ਬੜੀ ਖੁਸ਼ੀ ਕੀ ਬਾਤ ਹੈ, ਖਾਨਦਾਨ ਕੇ ਲੀਏ ਵੀ ਬੜੀ ਖੁਸ਼ੀ ਕੀ ਬਾਤ ਹੈ। ਅਕਤੂਬਰ 6 ਤਾਰੀਖ ਕੋ ਆਪ ਤਮਾਮ ਕੋ ਦਾਵਤ ਦੀ ਜਾਤੀ ਹੈ। ਆਪਕੋ ਦਾਵਤਨਾਮਾ ਵੈਸੇ ਵੀ ਪਹੁੰਚ ਜਾਏਗਾ, ਮਗਰ ਇਸ ਸਟੇਜ ਸੇ ਆਪ ਤਮਾਮ ਕੋ ਮਦੂ ਕੀਆ ਜਾਤਾ ਹੈ ਕਿ ਅਕਤੂਬਰ ਸ਼ਾਮ 6 ਵਜੇ ਕੀ ਇਬਾਦਤ ਜੋ ਹੈ ਵੋ ਡੈਡੀਕੇਸ਼ਨ ਕੀ ਇਬਾਦਤ ਹੈ। ਬੈਨੀ ਔਰ ਰੈਨੀ ਕੋ ਮੁਕੰਮਲ ਤੌਰ ਪਰ ਖਿਦਮਤ ਕੇ ਲੀਏ ਜੋ ਵੋ ਦੀਆ ਜਾ ਰਿਹਾ ਹੈ, ہے اور تاکہ خداوند انہیں آگے مختلف میدانوں میں استعمال کرے، خداوند کے نام کو جلال دے۔ اور کتاب مقدس کے مطابق کیا ہی بھلی بات ہے کہ جوان اپنی جوانی کے ایام میں اپنے خداوند کو یاد رکھے۔ آمین۔ تو یہ ہمارے لیے بڑے فخر کی بات ہے کہ یہ جو ہماری آنے والی نسلیں ہیں یہ خداوند کے پرچم کو بلند کرنے کے لیے تیار ہیں۔ آمین۔ اور آپ کو معلوم ہے کہ بینی اور رینی گزشتہ 8-9 سال سے یہاں پہ سرو کرتے رہے ہیں، مسلسل دل جمعی سے، پوری وفاداری کے ساتھ، کسی لالچ کے بغیر والنٹیرلی انہوں نے سرو کیا ہے، مگر اب ایک اگلے حلقے میں داخل ہونے کا وقت ہے۔ تو ہماری دعائیں، ہمارا ساتھ جو ہے بینی آپ کے ساتھ اور رینی کے ساتھ ہے۔ تو میں آپ تمام کو دعوت دوں گا کہ پلیز آپ اس عبادت میں، ڈیڈیکیشن کی سروس میں ضرور شامل ہوئیے گا تاکہ ہم مل کے بچوں کے لیے دعا کریں، تاکہ یہ خدمتی میدانوں میں جان فشانی کے ساتھ خداوند کے نام کو جلال دیں۔ اس کے بعد September 3 کو ٹیکسس سے ہمارے درمیان میں خادم ہوں گے، بھائی عدنان مقصود ہیں، تو وہ September 3 کو خداوند کے پاک کلام کی منادی جو ہے وہ ہمارے درمیان کریں گے۔ باہر سے آنے والے خادم جب آتے ہیں تو کوشش کیا کیجئے نومبر 3 کو ہمارے درمیان میں عدنان مقصود ہوں گے، خداوند کے خادم ہیں، ایونجلزم کرتے ہیں۔ تو اسے بھی یاد رکھیے کہ November 3 کو، 29 کو، October 6 کو، ان ڈیٹس کو اپنے کیلنڈر میں مارک کر لیجئے گا تاکہ ہم ان عبادات کو کسی صورت بھی مس نہ کریں۔ آمین۔ آئیے سروں کو جھکائیں، آخری دعا میں شامل ہوں گے، مل کے کہیں گے، آئے ہمارے باپ، تو جو آسمان پر ہے تیرا نام پاک مانا جائے، تیری بادشاہی ہے، تیری مرضی جیسے آسمان پر پوری ہوتی ہے زمین پر بھی ہو، ہمارے روز کی روٹی آج ہمیں دے، اور جس طرح ہم اپنے قرض داروں کو معاف کرتے ہیں تو ہمارے قرض ہمیں معاف کر، ہمیں آزمائش نہ پڑنے دے بلکہ برائی سے بچا، کیونکہ بادشاہت، قدرت اور جلال ہمیشہ تیرے ہیں۔ آمین۔ اب ہمارے خداوند یسوع مسیح کا فضل، خدا باپ کی محبت، پاک روح کی رفاقت و شراکت حاضر جماعت کے ساتھ اور بالخصوص جاوید بھائی، ان کے خاندان کے ساتھ جو یہاں ہے اور پاکستان میں، اب سے لے کر ہمیشہ ہمیشہ تک ہوتی رہے۔ آمین۔